नारे तकबीर, नारे तकबीर, नारे रसालत, नारे हैदरी। जो शुरकाए जश्न मिलाद पीछे बैठे हैं उनसे दरख्वास्त है कि थोड़ा थोड़ा और आगे आ जाए ताकि जश्न की सूरत हो सके। पर मोहम्मद वाले मोहम्मद सलावत। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد وعجل فرجهم قال الله الحكيم في كتابه المبين بسم الله الرحمن الرحيم إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون। हज़रत इमाम हुसैन अलैहिस्सलाम, गाज़ी अब्बास अलमदार अलैहिस्सलाम, बीबी ज़ैनब सलामुल्लाह अलैहा और इमाम ज़माना अज्जलल्लाहु तआला फ़रजहु शरीफ की इस जश्न मीलाद की मुनासबत से आप सब मोमिनीन को दिल की गहराइयों से मुबारकबाद पेश करता हूँ और खुद आलम से दुआ करता हूँ कि हमें ऐसी हज़ारों ईदें नसीब फरमा कि जिसमें ईमान ज़िंदा हो जाते हैं। वो के सबसे पहले आने वाला मुकर्रर भी मैं ही हूँ और इतना लेट अगर आप मुझे गुफ्तगू की इजाज़त देंगे कि जब मोमिनीन की अक्सर चली जाए तो मैं अपने मतालब आपके सामने क्या बयान करूँ। इसलिए कि जो कुछ भी मैं आपके लिए अपने दामन में समेट के लाया था वो था पंजतन पाक का तारुफ और फिर उस तारुफ की रोशनी में इमाम हुसैन का तारुफ। लेकिन अब वक्त के दामन में गुंजाइश नहीं है, बहुत ही मुख्तसर गुफ्तगू करूँगा। मिलके दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। जो गुफ्तगू मैं आपकी समाज के लिए समेट के लाया था वो कुरान और इमाम हुसैन अलैहिस्सलाम के दरमियान एक मवाजना था कि कुरान क्या है और हुसैन क्या है। इसलिए कि दोनों अल्लाह की जानिब से आए हैं, दोनों मासूम हैं। तवज्जो फरमाइएगा, दोनों अल्लाह की जानिब से आए हैं, दोनों मासूम हैं। तो कुरान जो काम करता है हुसैन उसकी ताईद करते हैं, हुसैन जो काम करता है कुरान आयत की सूरत में पेश करता है। लेकिन इजमाली तौर पर तारुफ करते हुए कि अभी मौलाना कह रहे थे कि हुसैन मिन्नी, कि हुसैन को अपने से नस्बत दी है, मिन्नियत का रिश्ता जो हुसैन और नबी के दरमियान मौजूद है, दर हकीकत यही हुसैन की अजमत की निशानी है। तो मुझे फरमाइएगा भाई, अगर कोई हुसैन का तारुफ पूछना चाहे तो सबसे बड़ा तारुफ यही है कि वो मोहम्मद मुस्तफा मोहम्मद अरबी का नवासा है। वो मोहम्मद अरबी कि जिसके लिए इरशाद हुआ वमारसल्लाका इल्ला रहमतल लिल आलमीन, भाई अल्लाह वो है जो तमाम आलमीन का पालने वाला है। उस आलमीन ने ये फैसला किया कि ए मोहम्मद, मैं जब तुम्हें भेजूंगा तो तुम्हें एक दुनिया के लिए नहीं, एक कौम के लिए नहीं, एक कबीले के लिए नहीं, एक आलम के लिए नहीं, तमाम आलमीन के लिए रहमत बना के भेजूंगा। ये मोहम्मद के नाना का तारुफ है। और मोहम्मद की नानी का तारुफ क्या है कि जिसका माल इस्लाम की राह में काम आ जाए। तवज्जो फरमाइएगा, जिसका माल इस्लाम की राह में काम आ जाए, जिसकी गोद की पाली को फातिमा जहरा का नाम दिया जाए, ये हुसैन के घराने का तारुफ है। और हुसैन के बाबा का तारुफ क्या है कि वो अल्लाह जो रब्बुल आलमीन है, वो अल्लाह जिसने मोहम्मद को रहमतल लिल आलमीन बनाया है, वही अल्लाह ये कहता है इस रूए जमीन पे जो मेरा घर बनेगा इन्ना अव्वला बैतिन वुदिअ लिन्नास लल्लज़ी बिबक्कत मुबारक व हदल लिल आलमीन, भाई जो घर बना रहा हूं इस रूए जमीन पर वो भी मुबारक होगा और हिदायत का बायस होगा। अब जो इस घर में पैदा होगा वो भी हिदायत का बायस, जो इस घर में पैदा होगा
وہ بھی ہدایت کا باعث ہوگا. اور اب حسن و حسین کا تعارف, ان الحسن والحسین سید شباب اہل الجنہ. بھائی حسن و حسین جوانان جنت کے سردار ہیں. آج دنیا کو جعلی جنتیں بانٹی جا رہی ہیں, دھماکہ کر دو جنت مل جائے, ٹارگٹ کلین کر دو جنت مل جائے, اس کو مار دو جنت مل جائے, اس کو گرا دو جنت مل جائے. ارے بھائی تم جس جھوٹی جنت کا سبز باغ دکھا رہے ہو مسلمانوں کو, وہ جنت کے صدر دروازے میں جھجا کے دیکھو, یہ حدیث تمہیں لکھی بھی نظر آئے گی. ان الحسن والحسین سید شباب اہل الجنہ, اہل الجنہ حسن حسین جوانان جنت کے سردار ہیں. ارے بھائی جب جوانان جنت کے سردار تمہیں اجازت نہ دیں گے تو جنت میں کیسے جاؤ گے, اس جنت میں کیسے جاؤ گے؟ تو یہ مختصر سا تعارف ہے عزیزان گرامی, بس بہت مختصر کر رہا ہوں. بہت سارے فضائل, بہت سارے نکات, بہت ساری رفتیں, بہت ساری عظمتیں, بہت ساری بلندیاں آپ کی سمیٹ کے لایا تھا, لیکن وقت کافی گزر چکا ہے. اور اب چاہتا ہوں وہ اصلی لب اللباب آپ کی خدمت میں پیش کروں کہ جو قرآن اور امام حسین کے درمیان ہے. توجہ فرمائیے گا, تھوڑی سی علمی گفتگو ہے, لیکن جس کے دل میں بھی حسین کی محبت ہوگی, جس کے دل میں بھی حسین کی محبت ہوگی, اس لیے کہ حسین سے محبت تمام خوبیوں سے محبت ہے, حسین سے محبت تمام اچھائیوں سے محبت ہے. مل کے درود بھیجے محمد و آل محمد پر. قرآن اگر سید الکلام ہے, یعنی تمام باتوں کا سردار ہے, تمام کتابوں کے سردار ہے, تمام کتابوں میں افضل ہے, تو امام حسین سید الشہداء ہیں. اس لیے کہ یہ حسین قرآن کا تربیت یافتہ ہے. قرآن اگر سید الکلام ہے تو میرا مولا سید الشہداء قرار پاتا ہے, یہ سید الشہداء ہے. اس کے بعد اگر امام سجاد فرماتے ہیں کہ میزان و قسط, یعنی عدل و انصاف کی کسوٹی ہے قرآن, توجہ فرمائیے گا, قرآن کو عدل و انصاف کی کسوٹی قرار دیا ہے میرے اور آپ کے چوہتے امام نے, تو بس کیا پڑھتے ہیں زیارت میں, اشہد انک قد امرت بالقسط. اگر قرآن عدل و انصاف کی چوٹی ہے تو اے حسین تو نے اس عدل و انصاف کی چوٹی کو زندہ کرنے کے لیے اپنی کربلا سجا کر رہتی دنیا تک لوگوں کو بتا دیا کہ حق کہاں ہے باطل کہاں ہے. کہ اگر قرآن عدل و انصاف ہے تو بھائی قرآن عدل و انصاف ہے تو اس کا عملی نمونہ بھی چاہیے. بھائی چھوٹی سی بات ہے, قرآن ایک قانون ہوتا ہے, قانون یہ ہوتا ہے کہ جب ریڈ سگنل ہو جائے اپنی گاڑی کو سٹاپ کر دیں, بریک لگا دیں. اور بعض اوقات کچھ لوگ ایسے ڈھیٹ ہوتے ہیں کہ وہ ریڈ سگنل دیکھ کر بھی اپنی گاڑی کو بریک نہیں لگاتے, نہ ادھر دیکھتے نہ ادھر دیکھتے گاڑی کو چلاتے رہتے ہیں. تو ایسے لوگوں کی روک تھام کے لیے کبھی کبھی اشارے پر سگنل پر ایک پولیس والا بھی کھڑا ہوتا ہے جو اس کی توجہ فرمائیے گا تفسیر کر رہا ہوتا ہے. اور جب ٹریفک زیادہ ہو جاتا ہے, جب ٹریفک پھنس جاتا ہے ادھر کی گاڑیاں ادھر ادھر کی گاڑیاں ادھر, تو اگر آپ کا سگنل گرین بھی ہو لیکن وہ جو پولیس مین کھڑا ہے ٹریفک والا کھڑا ہے وہ کہتا ہے تمہارا حق ہے, لیکن چونکہ مسئلہ آ گیا ہے, چونکہ مشکل آ گئی ہے, چونکہ مشکل درپیش ہو گئی ہے, اس مشکل کو حل کرنے کے لیے میں تم کو تمہارے حق سے روک رہا ہوں, تھوڑی دیر رک جاؤ تاکہ یہ عدل و انصاف کا نظام قائم ہو جائے, تب مجھے فرمائیے گا. تو بس اس قانون کی عملی تفسیر کے لیے ایک مبین ہوتا ہے, ایک مدرس ہوتا ہے, ایک معلم ہوتا ہے. قرآن اگر عدل و انصاف کی کسوٹی ہے تو اس عدل و انصاف کی کسوٹی کو معاشرے میں عملی شکل دینے کے لیے امام معصوم قرار پاتا ہے, امام معصوم قرار پاتا ہے. اس کے بعد کہا کہ موعظۃً من ربکم, سورہ یونس آیت نمبر 57 میں ارشاد ہوا کہ یہ تمہارے رب کی طرف سے موعظہ ہے, یہ تمہارے رب کی طرف سے نصیحت ہے, یہ تمہارے رب کی طرف سے پند ہے. امام حسین کے فرماتے ہیں زیارت روز عاشورہ, لا تعجلوا حتى اعذكم بما يحق لكم, کہ دیکھو جلدی مت کرو, آہستہ آہستہ چلو, میں تمہیں حق بات کی جانب نصیحت کر رہا ہوں. یعنی قرآن بھی نصیحت, حسین کا عمل بھی نصیحت, قرآن بھی نصیحت, حسین کی بات بھی نصیحت. یعنی قرآن کو اگر زندہ صورت میں دیکھنا
دکھانا چاہتے ہو تو حسین ابن علی کے سرادہ وجود کو دیکھ لو. یہ ہے قرآن اور حسین, کیونکہ حسین قرآن سے جدا نہیں ہے. اور یہ جو آپ وکٹری کا سائن دیکھتے ہیں نا بی بنا کر, ہم سمجھتے ہیں انگریزوں کی دیوی ہے یہ, انگریزوں کی جو بھی انگریزوں سے چیز آتی ہے ہم فوراً بڑی بڑھ چڑھ کر قبول کر لیتے ہیں. ایک زمانے میں فیشن تھا بچے جو تھے نوجوان بچے بالوں میں تیل لگاتے تھے, آرام سے ان کو بنا سورا کر طریقے سے سلیقے سے سجا کے رکھتے تھے. آج کل تو ایسا لگتا ہے جیسے بالوں میں بم پھٹ گیا ہوں, اب جو بھی انگریز دیتا ہے ہم اسے لے لیتے ہیں. پہلے زمانے میں وضع قطع کپڑے اچھے ہوتے تھے, آج کل کے زمانے میں چونکہ ثقافت کہاں سے لیتے, کلچر امریکہ سے لیتے ہیں. اب جس کی پینٹ سب سے زیادہ میلی ہو بہت فیشنیبل, جس کی پینٹ سب سے زیادہ پھٹی ہوئی ہو فیشنیبل, جس کی پینٹ سب سے زیادہ لٹک رہی ہو فیشنیبل. اب جو دشمن لے رہا ہے ہم لیتے جا رہے ہیں. توجہ فرمائیے گا, ہم کیا کر رہے ہیں, لیتے جا رہے ہیں, ثقافت لیتے جا رہے ہیں. ایسا نہیں ہونا چاہیے. تو ایسا نہیں کرنا بھی, یہ وی کا سائن انگریزوں کا سائن نہیں دیا ہوا. صحیح ہے کہ وی وکٹری کو بناتا ہے, وکٹری یعنی جیت, یعنی جب بھی کوئی انسان اپنی جیت کا اعلان کرتا ہے تو یہ وی بناتا ہے, وی فور وکٹری. لیکن یہ انگریزوں کا دیا ہوا نہیں ہے. یہ جو کہتے ہیں لیڈیز فرسٹ, خواتین پہلے, ہم سمجھتے ہیں انگریزوں کا نام دیا ہوا ہے, بڑے فخر سے کہتے ہیں لیڈیز فرسٹ. جناب انگریزوں کی پیداوار ہے یہ انگریزوں کی پیداوار نہیں ہے, یہ اللہ تعالیٰ کا قانون ہے. توجہ فرمائیے گا, بات آ گئی تو عرض کرتا چلوں تاکہ سکر کے مومنین بھی سن لیں کہ لیڈیز فرسٹ کا نعرہ اللہ تعالیٰ نے سب سے پہلے لگایا ہے. مل کے درود بھیجو محمد وال محمد پر. یہ بتائیے کہ پہلے لڑکا بالغ ہوتا ہے یا لڑکی بالغ ہوتی ہے؟ بھئی ہم مرد تو بڑا ڈھنڈورے پیٹتے نا, ہم مرد ہیں مرد ہیں. پہلے لڑکا بالغ ہوتا ہے یا لڑکی بالغ ہوتی ہے؟ بتائیے کون, لڑکی بچی بالغ ہوتی ہے. اور جب بالغ ہو جاتی ہے تو اس پر احکام شرعی لاگو ہو جاتے ہیں, نماز واجب, روزہ واجب, پردہ واجب, بہت سارے احکامات واجب ہو جاتے ہیں, بہت سارے حرام جو نہیں کرنے چاہیے اس پر واجب ہو جاتے ہیں کہ اب یہ نہ کرو اور یہ انجام دو. اس کا مطلب یہ ہے کہ عبادت کے لیے ایک شرط یہ ہے کہ عقلی طور پر انسان صحیح و سالم ہو. بے عقل, دیوانہ, مجنو, پاگل, اس سے سوال نہیں ہوگا. اس پہ نماز فرض نہیں ہے, کیوں فرض نہیں ہے؟ دوسرے احکامات فرض نہیں, کیوں فرض نہیں ہے؟ آپے میں نہیں ہے, عقل نہیں ہے, حس نہیں ہے, شعور نہیں ہے, بصیرت نہیں ہے. تو عبادت کو انجام دینے کے لیے عقل کا صحیح ہونا شرط ہے. سلیم العقل, سلیم التبع ہونا چاہیے. توجہ فرمائیے گا, اب بچی کو 9 سال کی عمر میں اللہ نے بالغ کر کر کس کو پہلے بلایا ہے؟ لڑکی کو بلایا ہے یا لڑکے کو بلایا ہے؟ تو لیڈیز فرسٹ کا نعرہ بھی اللہ نے دیا ہے. توجہ فرمائیے گا. اور اسی طریقے سے یہ وی کا سائن جو مناتے ہیں یہ انگریزوں کا دیا ہوا نہیں ہے, یہ میرے آخری نبی چائے رسول خاتم الانبیاء محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا دیا ہوا. مل کے درود بھیجو محمد وآلہ محمد پر. یہ وی کا سائن کس کا دیا ہوا ہے؟ رسول اللہ کا دیا ہوا. آپ کہیں کیسے, کیا فرمایا؟ انی تارکم فیکم الثقلین کتاب اللہ عزتی و اہل بیتی. بھائی دو گنا قدر چیزیں چھوڑ جا رہا ہوں, دو قیمتی چیزیں چھوڑ جا رہا ہوں, ایک قرآن اور ایک اہل بیت. اگر ان کے دامن سے متمسک رہو گے تو تا قیامت کبھی گمراہ نہیں ہوگے. یعنی دنیا میں کامیابی چاہیے تو قرآن کا دامن تھامو, اہل بیت کا دامن تھامو, یہ دونوں مل کر تمہاری جیت کی ضمانت دیں گے. نہ فقط قرآن, نہ فقط اہل بیت, بس یہ وی کا سائن در حقیقت جیت کا سائن, ظفر کا سائن, کامیابی کے سائن, عظمت کا سائن, سربلندی کا نشان, در حقیقت تائیدار انبیاء کا دیا ہوا ہے کہ قرآن بھی تھامو, اہل بیت بھی تھامو. قرآن و اہل بیت مل کر تمہیں دنیا میں بھی کامیاب کریں گے, آخرت میں بھی سرخرو کریں گے. مل کے درود. سورہ جن آیت نمبر 20 میں ارشاد ہوا, قرآن ہدایت ہے,
یہدی الی روح، قرآن روش کی جانب ہدایت کرتا ہے، اور اس کے بعد خود میرا مولا کیا فرماتا ہے، ادعوکم الی سبیل الرشاد، میں تمہیں راہ روش کی طرف دعوت دے رہا ہوں، یعنی حسین قرآن کی عملی تفسیر ہے آج جس کا آپ جشن منا رہے ہیں، توجہ فرمائیے گا، آج آپ جس کا جشن منا رہے ہیں، اس کے بعد کہا قرآن بھی عظیم حسین بھی عظیم، توجہ فرمائیے گا، اس لیے کہ وہ عظیم خدا کی جانب سے بھیجے گئے ہیں، والقرآن العظیم، اور قسم ہے قرآن کی جو عظیم ہے، اس کے بعد کہا حدیث میں ارشاد ہوا وعظیم السبابق، حسین بہترین ماضی کا، شاندار ماضی کا رکھنے والا ہے، قرآن بھی عظیم ہے اور میرا مولا بھی عظیم ہے، اس کے بعد کہا وَإِنَّهُ لَحَقٌ لحق الیقین، یہ قرآن حق بھی ہے یقین بھی ہے، اور اس کے بعد امام کی زیارت میں کیا پڑھتے ہیں، حتی اتاک الیقین، اے حسین تم نے اپنے رب کی اتنی عبادت کی کہ تم مرتبہ یقین تک پہنچ گئے، تم مرتبہ یقین تک پہنچ گئے، یعنی ایک طرف قرآن رکھیں، ایک طرف حسین کی ذات رکھیں، ایک طرف قرآن کی آیات رکھیں، ایک طرف حسین کا عمل رکھیں، ایک طرف قرآن کے سورے رکھیں، ایک طرف حسین کا کردار اور گفتار رکھیں، دونوں میں کوئی ٹکراؤ نہیں ہوگا، دونوں ایک دوسرے کے مثل ہیں، دونوں ایک دوسرے کے ہم وزن ہیں، بلکہ درود بھیجے محمد و آل محمد پر، قرآن بھی شفاعت کرنے والا روز قیامت، وہ قرآن جس کو ہم نے مچان پر رکھ دیا ہے بہت اونچی جگہ، لڑکی کا رشتہ آ گیا، استخارہ دیکھ دیے مولانا، لڑکی رخصت ہو رہی ہے، قرآن کا سایہ کر دیا، دادا دادی کا انتقال ہو گیا، تلاوت کر لی، اس کے علاوہ قرآن کو پوچھنے والا نہیں، زیادہ سے زیادہ کیا ہو گیا، بیمار ہو گئے تو اس کی ہوا دینے لگے، کہ زندہ تو لیتے نہیں قرآن سے سبق، اور یہ بے ہوش کو قرآن کی ہوا دیتے ہیں، قرآن کا کیا کام رہ گیا، یہ کام رہ گیا، لیکن قرآن اس لیے نہیں آیا تھا کہ اسے استخارہ نکالو، قرآن صرف اس لیے نہیں آیا تھا کہ اس کا سایہ سر پہ رکھو اور بیٹی کو رخصت کر دو، قرآن اس لیے نہیں آیا تھا کہ دادا دادی کا انتقال ہو جائے تو پھر سوئم چہلم اور برسی کی مجلس میں اسال ثواب کے لیے تلاوت کرو، قرآن صرف اس لیے نہیں آیا تھا کہ ہوا دے کر مریض کو شفا دینے کی کوشش کرو، قرآن اس لیے آیا تھا کہ اس کی باتوں پر عمل کرو گے تو نجات پاؤ گے، حسین بھی قرآن کے مثل ہے، حسین کی باتوں پہ عمل کرو گے تو نجات پاؤ گے، قال رسول اللہ ان الحسن وان الحسین مصباح الہدى وسفینۃ النجات، بھائی حسین چراغ ہدایت کشتی نجات ہیں، دور سے کشتی نجات کو دیکھنا، آپ طوفان میں گڑے ہوں، جزیرے میں گڑے ہوں، اور کسی مشکل میں گرفتار ہوں، اب کوئی وہاں سے ایمبولنس بلا رہی ہو، آپ کو ایمبولنس کی ضرورت ہو، آپ کہیں گے ماشاءاللہ کتنی اچھی ایمبولنس ہے، کتنا اچھا سائرن ہے، کتنی اچھی سیٹس ہیں، اس سے کوئی فائدہ نہیں ہوگا، پانی کا جہاز گزر رہا ہے، آپ جزیرے میں کھڑے ہیں، آپ کہیں گے ماشاءاللہ کتنا بڑا جہاز ہے، کتنی بڑی توپ لگی ہے، کتنے اس کے خدمت گزار ہیں، کوئی مسئلہ حل نہیں ہوگا، آپ نجات یافتہ نہیں ہو سکتے، کب نجات یافتہ ہوں گے، جب اس کشتی پر سوار ہو جائیں گے، اور کشتی جہاں لے کر آپ کو چلنا چاہتی ہے اس کے ساتھ ساتھ چلیں گے، تو نجات پر قدم رکھیں گے، ساحل نجات پر زندگی پائیں گے، بس جو زندگی چاہتا ہے، جو نجات چاہتا ہے، جو سرخرو چاہتا ہے، اسے حسین کے ہم قدم ہونا پڑے گا، ہم قدم ہو گے، حسین کو مانو گے، حسین کی مانو گے تو نجات ملے گی، حسین کی مانو گے، بہت سے لوگ ہیں جو قرآن کو تو مانتے ہیں لیکن قرآن کی نہیں مانتے، مولا کو تو بہت مانتے ہیں مولا کی نہیں مانتے، ایک اور تھا جس نے 6000 سال عبادت کی تھی، جنوں میں ستا ملائکہ کا ہیڈ بنا دیا، ابلیس شیطان 6000 سال عبادت کی، اتنا مخلص بندہ، اللہ کو مانتا تھا، توحید کا قائل تھا، آدم کی نبوت کا قائل تھا، قرآن کے قیامت کے آنے کا قائل تھا، یعنی مسلمانی کی تمام نشانیاں عقائد پورے تھے، توحید بھی آدم کی نبوت بھی کہ یہ تیرا نبی ہوگا، اور اس کے بعد قیامت کا بھی یقین رکھتا تھا، لیکن اللہ کو مانا، اللہ کی نہیں مانی، اللہ کو مانا، اللہ کی نہیں مانی، اب جو حسین کو مانے اور حسین کی نہ مانے،
तो वो किस कैंप में जाएगा उसका शुमार आप खुद कर सकते हैं। दूर भेजे मोहम्मद वाले मोहम्मद पर। कुरान भी शिफात करने वाला, नेमत शफी अल कुरान, कुरान बेहतरीन शिफात करने वाला। और फिर जब मौला की बारगाह में जाते तो क्या कहते हैं, अल्लाहुम्मा ज़ुक्नी शफाअत अल हुसैन, ऐ खुदा एक तरफ कुरान भी एक तरफ हुसैन भी, कुरान भी शिफात करने वाला मेरा मौला भी शिफात करने वाला, कुरान भी शफी मेरा मौला भी शफी। और उसके बाद दुआए 42 सहीफे सज्जादी इमाम सज्जाद फरमाते हैं अपने बाबा इमाम हुसैन के लिए, अलम व निजात हुसैन निजात का अलम है। और हदीस में है इन्नहु राइतुल हुदा, हुसैन यकीनन हिदायत का परचम है। परचम क्या होता है? परचम निशानी होता है, परचम अलामत होता है। आप सुपर हाईवे पे जाते हैं, नेशनल हाईवे पे जाते हैं, साइन बोर्ड लगे होते हैं, साइन बोर्ड लगे होते हैं, संगे मील लगे होते हैं, जिनको देखकर आपको अपने रास्ते के सही होने का, आपको अपनी जहत और डायरेक्शन के सही होने का इल्म हो जाता है। अलम निशानी को कहा जाता है, यानी खुदा ने इस राह मुस्तकीम पर, सिरात मुस्तकीम पर 12 अलम करार दिए हैं। तवज्जो फरमाइएगा, 12 अलम हैं, 12 मासूमीन 12 इमामों की शक्ल में, कि इन अलमों को देखते जाओगे सिरात मुस्तकीम की हाईवे पर तुम्हारा सफर जन्नत की जाने गामजन रहेगा। लेकिन जैसे ही इन 12 अलम वाले रास्तों से अपने रास्ते को मोड़ोगे तो ये सफर तुम्हें जन्नत की तरफ नहीं जहन्नम की तरफ ले जाएगा। इसलिए कहा रायतुल हुदा, बहुत मुख्तसर कर रहा हूं। उसके बाद कहा कुरान शिफा है, वनुनज़्ज़िलु मिनल कुरान मा हुवा शिफाउन, तो कुरान में से कुरान में हम वो नाजिल करते हैं तो शिफा है। उसके बाद क्या कहते हैं इमाम मासूम फरमाते हैं तीनों कब्र अल हुसैन शिफा मिन कुल दाइन, अरे हुसैन की कब्र की मिट्टी हर बीमारी की दवा है। इसलिए कि ये वो मिट्टी है कि जिसमें खून हुसैन शामिल हो गया, खून हुसैन जिस मिट्टी में शामिल हो जाए तब हकीकत वो इतनी अल्फा आला हो जाती है कि ज़ियारत बार समय पड़ते हैं तुम मुताबतल अर्दुल्लती भी हद हितुम, अरे तुम भी पाक हुए, वो मिट्टी भी पाक हो गई जिसमें तुम दफन हुए, और जिसमें तुम दफन हुए वो आम मिट्टी नहीं है, वो खाके शिवा बन जाती है। हुसैन की कब्र की मिट्टी खाके शिफा बन जाती है। दुरूद है मोहम्मद वाले मोहम्मद पर। मैं तो तैयारी से पूरी तरह आया था, अब आपके पास वक्त ही नहीं तो मैं क्या करूं। दुरूद है मोहम्मद वाले मोहम्मद पर। बस आई आज इमाम हुसैन से ईदी लें, ईद आती है ना, तो छोटे होते हैं वो बड़ों से ईदी लेते हैं, हमें ईदी दीजिए। तो मौला से आज क्या मांगे, ईदी मांगनी चाहिए ना, भाई हमारा अकीदा है। अभी आपने सुना हजरत हिजर बिन आदी कितने सौ साल बाद, 1400 साल बाद, जिनके मजार की बेहरमती की गई, कहाँ हैं सहाबा साहब की अजमत का प्रचार करने वाले, कहाँ हैं? ये भी तो साहबी रसूल है, हजरत मीसा बिन तम्मार और दूसरे साहबा, हजरत जाफर तैयार, इनके कबूल की बेहरमती की गई। लेकिन क्या हुआ कि जो हकीकी गुलामान अहले बैत होते हैं वो इस दुनिया में भी और उस दुनिया में भी लोगों के लिए अलम हिदायत होते हैं, चिरागे निजात होते हैं। तो हम आज ईदी लेना चाहते हैं अपने मौला और आका से, क्या ईदी लें? मौला आज हमें ईदी दीजिए, आज गाजी अब्बास अलमदार अलैहिस्सलाम का यौम वफा है ना, वफा यानी गैरत यानी हमीयत यानी इज्जत यानी सरबुलंदी यानी जुल्म के खिलाफ जिहाद यानी मजलूम की हिमायत यानी प्यासों की सकाई, ये किसका कौल फेल है? मौला अब्बास गाजी अलमदार का। अब जो भी गाजी का अलम उठाए उसमें वफा भी होगी, गैरत भी होगी, जुल्म से नफरत भी होगी, जालिम से नफरत भी होगी, मजलूम की हिमायत भी होगी। भाई आप किसका अलम उठा रहे हैं? गाजी का। वो गाजी जिसने सब कुछ हुसैन के राह में कुर्बान कर दिया। अस्सलामु अलैका अय्युहल अब्दु सालिह अल मुतीउ लिल्लाह वल अमीरुल मोमिनीन। अब्दु सालिह, नेक बंदा खुदा का जो मुती है, अल्लाह का, रसूल का और अमीरुल मोमिनीन का और अपने जमाने के आका मौला का, तो उसका परचम उठाने वाला भी गैरतमंद होगा, उसका परचम उठाने वाला भी दर हकीकत जुल्म के खिलाफ आवाज उठाएगा। बस मुख्तसर कर रहा हूं। तो आइए आज अपने मौला से ईदी नहीं, मौला आज हमें ईदी नहीं, तो मौला कहते हैं अगर जिंदा कौम बनना चाहते हो, जिंदा कौम बनना चाहते हो तो मैं एक ऐसी ईदी देके जा रहा हूं, एक ऐसी दवा देके जा रहा हूं जो तमाम बुराइयों की ये दरमान का सबब है, एक ऐसा राह निजात जो तमाम मुश्किलात को दूर कर देगा। वो है अमर बिल मारूफ नहि अनिल मुनकर। ये वो दवा है जो दुनिया की किसी भी कौम को दी जाए वो कौम जिंदा हो जाती है, कोई भी कौम। अमर बिल मारूफ नहि अनिल मुनकर। बस मुख्तसर करके खत्म कर रहा हूं। आखिर में सिर्फ दो तीन मिनट की जहमत और अशार पेश करके आपकी जहमत को तमाम करूंगा। आइए मौला ईदी दे। देखिए अगर आप गलती से मुझे कोई तोहफा दें, अब तो मौलवी साहब को कोई तोहफा देता नहीं, या नमाज दे देंगे, तस्बीह दे देंगे, सही जगह दे देंगे। आप गलती से मुझे कोई तोहफा दे दें, कोई अच्छी सी चीज, और मैं भी जल्दी से लूँ और बगल में दबाऊँ और चला जाऊँ, कहीं इनकी नीयत ही ना बदल जाए। अभी कहेंगे मौलाना साहब ये वापस ना ले लें, जल्दी से निकल जाऊं, तो आप क्या कहेंगे? यार राजीव को सिंह मौलाना थे, कम से कम थैंक यू कह देते, शुक्रिया कह देते, जजाकल्ला कह देते, माशाल्लाह भाई आपने तोहफा दिया। आप यही कहेंगे ना, भाई हम आपके शुक्रिया के भूखे थोड़ी हैं। लेकिन अखलाकी फर्ज ये होता है कि आप अगर किसी को तोहफा दे रहे हैं तो वो ये कहता है शुक्रिया, जजाकल्ला, थैंक यू भाई साहब, बहुत अच्छा, अल्लाह बरकत दे। यानी जब इंसान एक इंसान को तोहफा देता है तो उसकी उम्मीद होती है अखलाकी तौर पर, लफ्जी तौर पर उसका शुक्रिया अदा करे। ये जो आपने ये महफिल सजाई है ये आपके आका और मौला के लिए आपकी तरफ से एक तोहफा है। ये फर्श जो है चूंकि अर्श वालों का है, ये बहुत कम अफराद को नसीब होता है, ये आम फर्श नहीं है, फर्श वालों को अर्श नशीब बना देता है। तो आप जो ये तोहफा देते हैं ना, तो अखलाकी तौर पर ऐसा कहते हैं थैंक यू जज़ाकअल्लाह, तो आपका ये जश्न मीलाद मुनक़िद करना, ये फूल पत्तियों का इंतजाम करना, ये नजर नियाज का इंतजाम करना, ये मनकबत खानी, ये जिक्र फ़ज़ाइल अहले बैत, मनाकिब अहले बैत, ये तोहफा है अहले बैत के लिए। तो क्या आप समझते हैं कि अहले बैत तोहफा लेने के बाद हमारा शुक्रिया अदा नहीं करेंगे? करेंगे। हमारे और उनके शुक्रिया में फर्क यह है कि हम मादी चीजें मांगते हैं, वो हमें दुनिया की मादियत की हिसाब से निकाल कर हमें अल्लाह के नूर की तरफ ले जाते हैं, वो होर का मुकद्दर जगा देते हैं, होर को जहन्नम की गहराइयों से निकाल कर आलमे अर्श बाला की आलम मनाजिल तक पहुंचा देते हैं, वो सलमान मिन्ना अहले बैत कहकर सलमान को फार से निकाल कर अहले बैत के दायरे में ले आते हैं, वो फिज़ा जैसी काले रंग की खदमा को एक कौम कबीले के हिसाब से निकाल कर उसे आलमगीर और बैनुल अक़वामी बना देते हैं। ये है अहले बैत, ये अहले बैत। तो उनका शुक्रिया हमारे शुक्रिया से मुख्तलिफ होगा, वो हमें नूरानी बनाने के लिए आए हैं, मिलकर दुरूद भेजे मोहम्मद वाले मोहम्मद का। तो अगर आज मौला से कहे मौला हमें ईदी दें, तो शक्कर के मोमिन हाथ उठाएं, दुआ के लिए हाथ उठाएं। आधी रात का वक्त है, दुआ खुदावंदा तुझे अपने इस मौलूद अजीम का वास्ता, इस हुसैन का वास्ता, कायनात की इस खूबसूरत तरीन हस्ती का वास्ता, आज हमें वो ईदी दे, वो ईदी दे जो मौला हुसैन ने करबला में हमारे लिए दी थी। کربلا نے کیا عیدی دی ہمیں؟ کربلا نے عیدی یہ دی ہے کہ عزت کی موت، سربلندی کی زندگی اگر چاہتے ہو تو کربلا کو مشعل رہا کرو. خدا بندہ ہمیں کربلائی جینے کربلائی مرنے کی توفیق عطا فرما. بس وہ نقطہ کیا ہے؟ امر بالمعروف نہیں عن المنکر، اچھائیوں کا حکم دینا برائیوں سے روکنا. عالم دین کا کام یہ ہے کہ نوجوانوں کو اچھی طرح نصیحت کرے، باپ کا کام یہ ہے اولاد کو نصیحت کرے، بیوی شوہر کے کردار پر، شوہر بیوی کے کردار پر، بچے والدین کے لیے، والدین بچے کے لیے، علماء قوم کے لیے، قوم علماء کے لیے، نمازی پیشمان کے لیے، پیش نماز اپنے مامومین کے لیے، وغیرہ وغیرہ. یعنی ایک دوسرے کے لیے اس طریقے سے نگہبان محافظ بن جائیں کہ اگر کوئی غلطی کرے تو پیار سے اسے سمجھائیں. یہ ہے امر بالمعروف. اگر عزت کی زندگی چاہتے ہیں، سربلندی چاہتے ہیں، نجات چاہتے ہیں، تو بس ہمیں اس فارمولے پہ عمل کرنا ہوگا. اور آخر میں کچھ شعر میں لکھ کر لایا تھا جو آپ کی نظر کرنا چاہتا ہوں، اس لیے کہ پہلی شعبان ایک قول کے مطابق ثانیہ زہرا عقیلہ بن ہاشم عالمہ غیر معلمہ کی ولادت کا دن ہے. درود جی محمد و آل محمد پر. صرف آخر میں شعر کہہ کر آپ کی زحمت کا تمام کر رہا ہوں. زینب چلی تو جبر کا سورج پلٹ گیا، زینب چلی تو جبر کا سورج پلٹ گیا، قدموں کی چاپ سن کر ستم ڈٹ کے ہٹ گیا. ظالم امیر شام کا تختہ الٹ گیا، خطبوں کے دائرے میں زمانہ سمٹ گیا. بیعت کا ذکر جس نے کیا تھا امام سے، بیعت کا ذکر جس نے کیا تھا امام سے، زینب زمان کاٹ کے لائی وہ شام سے. یہ ہے زینب کا کردار، یہ ہے زینب کا کردار. مفکر کہتا ہے جو لوگ شہید ہو گئے انہوں نے حسینی کا انجام دیا، اب جو زندہ ہم کے سامنے دو راستے ہیں، جو مر گئے، جو شہید ہو گئے حسینی کا انجام دیا، اب جو زندہ ہیں ان کے سامنے دو راستے ہیں، یا زینبی کردار کو اپنا کر شہداء کا پیغام آنے والی نسلوں تک پہنچائیں، یا پھر یزیدی کہلائیں. یزید تو وہ ہے جسے آج کھل کر کوئی اپنا نہیں کہتا. جو حسین والے ہوتے ہیں وہ حسین کی طرح جیتے ہیں، حسین کی طرح مرتے ہیں. سبت جعفر ہوں، شہید نامو سے رسد علی رتقوی ہوں، یا کوئی بھی ہو، جتنے بھی ہمارے شہداء ہیں، اور الطاف حسین حالی ہوں، جتنے بھی شہداء ہیں، سب نے حسینی راستہ اختیار کیا اور ہمیں بتایا کہ اے قوم ملت جعفریہ، اگر چاہتے ہو عزت و سربلندی کی زندگی تو شہادت کو سعادت سمجھو، حادثہ و مصیبت نہ سمجھو. وہ قوم کامیاب ہوتی ہے جو شہادت کو سعادت سمجھتی ہے. یزیدیت کو مٹاؤ سے بلا سمجھو، ارے خدا کے واسطے مفہوم کربلا سمجھو. اطاعت میں بے مثال، شجاعت میں بے بدل، قدموں میں بے ثبات، ارادوں میں بھی اٹل، سیرت میں بردبار، بصیرت میں بے خلل، معیار باوقار تو گفتار بر محل. انسان کو زندگی کا قرینہ سکھا گئی، زینب حسینیت کو بھی جینا سکھا گئی. انسان کو زندگی کا قرینہ سکھا گئی، زینب حسینیت کو بھی جینا سکھا گئی. اور مولا عباس کی شان میں زبان حال سے حضرت یوسف کہہ رہے ہیں، رب سے بولے حضرت یوسف، رب سے بولے حضرت یوسف، یہ کرم مجھ میں بھی کیا ہوتا، اتنے بھائی نہ دیے ہوتے، ایک عباس دے دیا ہوتا. رب سے بولے حضرت یوسف، یہ کرم مجھ میں بھی کیا ہوتا، اتنے بھائی نہ دیے ہوتے، ایک عباس دے دیا ہوتا. ایک جملہ میں نے جگہ پڑھا تھا، ٹیکسی کے پیچھے لکھا ہوا تھا قم میں، کہ برادر یعنی عباس. اس جملے کی گہرائی پہ اگر غور کریں آپ، برادر यानी अब्बास, भाई यानी अब्बास। यानी अब्बास को समझना है तो लफ्ज भाई को समझो, और भाई को समझना है तो लफ्ज अब्बास को समझो। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। अब्बास बावफा की जहां पर नजर गई, फौजे यजीद खौफ के मारे बिखर गई। रखा कदम जो नहर पे हैदर के शेर ने, रखा कदम जो नहर पे हैदर के शेर ने, फौजे यजीद मौत से पहले ही मर गई। उसके बाद आखिर में मौला इमाम हुसैन की शान में एक शेर की जो हम महफिल मीलाद सजाते हैं, मुनक़िद करते हैं, जश्न मीलाद मनाते हैं, ये अपने मौला और आका के ज़ुहूर की तैयारी है। और 15 को इमाम ज़माना की विलादत की शब है, और हमारा अकीदा है हमारा मौला आएगा तो उसे फौज की ज़रूरत होगी, यावर की ज़रूरत होगी, अंसार की ज़रूरत होगी। तो अपने मौला को भी याद रखना है, और मौला को याद रखने का तरीका भी मौला से सीखे। मौला ने कहा जब भी दुरूद भेजो मेरे ज़ुहूर की कसरत से दुआ पढ़ो। तो 70 के मोमिनीन को एक मौला का नुस्खा दे के जा रहा हूँ, मौला इमाम ज़माना का, अलमदार करबलाए असर हाजिर का, कि जब भी दुरूद भेजो वअज्जिल फरजहुम का जरूर इजाफा करो, कि मेरे मौला का जरूर जल्द हो ताकि खून हुसैन का इंतकाम लिया जाए। ये तैयारी है ना, एक फौज की तैयारी के लिए निसाब की जरूरत होती है, कोर्स होता है। हमारा कोर्स अज़ादारी है, और हमें तैयारी करनी है इनकलाब इमाम ज़माना के। आखिरी नुक्ता, और आपकी जहमत को तमाम, कौन सी फौज कामयाब होती है? जिसके पास असलहा भी हो और जिसके पास उसका मुस्तकबिल भी वाज़ेह हो कि मेरे सामने दुश्मन कौन है। भाई अगर असलहा मौजूद है, एमिनेशन मौजूद है, उसे ये नहीं पता कि ये असलहा चलाना किस पे है, कामयाब नहीं होगी। दुश्मन का पता है लेकिन असलहा ना हो लड़ नहीं सकती। हम वो फौज इमाम ज़माना है कि हमारा असलहा करबला से है, करबला से शुजात व गैरत व हमीयत का असलहा लेकर हम इमाम ज़माना के इनकलाब के लिए अपने आप को तैयार कर रहे हैं। ये महफिल मीलाद सजाना हो या फर्श अदा बिछाना हो, ये मवद्दत अहले बैत की शक्ल है। आइए इस महफिल मीलाद को पूर्ण करके अपने इमाम ज़माना के इनकलाब के लिए राय हमवार करें। खुदावंदा तुझे वास्ते मोहम्मद वाले मोहम्मद का, हमारे आका और मौला इमाम ज़माना अज्जलल्लाहु तआला फ़रजहु शरीफ़ को तादील फरमा, हम सबको उनके जाने सारों में सकरार दे। हमने जो सफर शुरू किया है ज़ुल्म के खिलाफ, ज़ालिमों के खिलाफ, खुदावंदा हमें इस सफर में कामयाबी अता फरमा, हमें मज़लूम का हामी और नासिर मददगार बना। खुदावंदा तमाम मुस्लिमीन मोमिनीन की जान माल इज्जत आबरू की हिफाजत फरमा, जितने भी अफराद मरीज हैं उनको सेहतयाबी अता फरमा, खुसूसन नियाज़नी सुमरू की सेहतयाबी के लिए, जितने भी औलाद हैं उनकी गोदों की दर हकीकत बढ़ाने के लिए, जितने भी बेरोजगार हैं उनके रोजगार के लिए, जितने भी मस्कनों में इज़्तिवाज हैं उनके मस्कन इज़्तिवाज के लिए, जितने भी अपनी मंजिलों से दूर हैं उनके मंजिल तक पहुंचने के लिए, जितने भी कैद हैं उनकी कैद से रिहाई के लिए, जितने भी मुश्किलात में गिरफ्तार हैं उनकी मुश्किलात की बरतरफी के लिए, खुदावंदा तुझे वास्ते इमाम ज़माना का कि हमारे इस इमाम के सदक़े हमारी तमाम दुआओं को कबूल फरमा। वाखिरु दुआना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अस्सलामु अलैकुम।